नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म नरेन्द्र सापकोटा। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार 99.4 MHz, हेटौँडामा 99.6 MHz साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई thahakhabar.com पनि सुन्न सक्नुहुन्छ। COVID-19 अर्थात् कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएको छ। कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या 10,000 नागेको छ। विश्वमा यसको संक्रमण दर तीव्र गतिमा फैलिएको छ। नेपालमा भने अहिलेसम्म एकजनामा देखिएको संक्रमण निको भइसकेपछि नयाँ संक्रमण देखिएको छैन। तर सरकारले पछिल्लो पटक गरेका निर्णयले आम मानिसमा विभिन्न शंका पैदा गरिदिएको छ। त्यति मात्र होइन, मानिसहरू सामान्य रुगाखोकी लाग्दा पनि कोरोनाको आशंकामा मानसिक त्रासमा रहेका छन्। तर अब सरकारले संक्रमण फैलिन नदिन लकडाउन गर्न सक्ने, मानिसहरू केही समय होम क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था पनि आउन सक्छ। होम क्वारेन्टाइन के हो, कसरी बस्ने, आइसोलेसन के हो, अहिले आत्तिनुपर्ने अवस्था हो कि होइन, आज हामी यही विषयको सरफेरमा कुराकानी गर्छौँ। कुराकानीका लागि हामीसँग अतिथि हुनुहुन्छ फिजिसियन डाक्टर अग्रज उप्रेती, जो सामाजिक सञ्जालमा सरल भाषामा स्वास्थ्य सम्बन्धी जानकारी जनमानसमा पुर्याउने अभियानमा पनि क्रियाशील हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
सबैभन्दा पहिले त अहिले मानिसहरू सामान्य रुगाखोकी लाग्दा एक दुईचोटि हाच्छ्यौँ गर्दैमा कोरोना भयो कि भन्न थालेको सुनिन्छ, यसलाई प्रश्न दिनुहोस् न, कसरी बुझ्ने?
अब यसलाई एक हिसाबले भन्दा, अब जब चीनमा यत्रो भयावह भयो, अहिले अब इटलीमा यस्तो समस्या छ, अमेरिकामा यस्तो छ, यो हिसाबले र हाम्रो छिमेकी राष्ट्र भारतमा पनि त्यस्तै स्थिति छ, अब यो हिसाबले हर कोही जनमानस आफ्नो स्वास्थ्यप्रति जागरुक भएर डराउनु स्वाभाविक हो। तर डराउनुभन्दा जरुरी कुरो के हो भने सबै कुरो के हो भन्ने कुरा बुझ्न त्योभन्दा जरुरी छ। डराएर मात्र त कुनै कुराको समाधान आउँदैन। र त्यो हिसाबमा हेर्दा सामान्य रुगाखोकी र कोरोना भाइरसको सिम्टम्समा धेरै फरक छ। सबैभन्दा पहिलो कुरो यो कुरा बुझ्नुपर्छ। सामान्य रुगाखोकीमा हुने सिम्टम भनेको हाच्छ्यु गर्ने, नाकबाट पानी बग्ने, त्यस्तै आँखा रसाउने, हल्का टाउको भारी भएजस्तो हुने र त्यति धेरै ज्वरो आउँदैन भने तपाईँको जुन कोरोना भाइरसको जुन सिम्टम्स छ यसमा अहिले के पत्ता लागेछ भने कोरोना भाइरसमा सबैभन्दा पहिला हाई ग्रेड ज्वरो फिभर भनेको 101 degrees, 102 degrees, 103 degrees ज्वरो आउँछ र त्योसँग खोकी लाग्छ। त्यो धेरै जसो सुक्खा हुन्छ, त्यसमा खकार आउँदैन, सुक्खा खोकी लाग्छ र कति बिरामीहरूलाई त्योसँगै सास फेर्न गाह्रो हुने हुन्छ। त्यो मेन दुईटा सिम्टम भन्छु म तपाईँलाई, अचानकसँग हाई ग्रेड फिभर आयो र त्यो सँगसँगै सुक्खा खोकी लाग्न थाल्यो र अहिलेको परिप्रेक्ष्यमा यदि कन्ट्याक्ट हिस्ट्री छ, कन्ट्याक्ट हिस्ट्री भनेको के हो भने तपाईँलाई कोरोना प्रभावित क्षेत्रबाट आएको मान्छेसँग कन्ट्याक्टमा बसेको हिस्ट्री, जस्तो चीन, युरोप, अमेरिकाबाट आएका मान्छेहरूसँग कन्ट्याक्टमा बसेको हिस्ट्री छ भने हामीले चाहिँ कोरोना हो भनेर त्यतिखेर चाहिँ सस्पेक्ट गर्छौँ। त सामान्य रुगाखोकीमै हामी अहिलेको टाइममा कोरोना सस्पेक्ट गरिहाल्दैनौँ।
अब अहिले यो पछिल्लो समय चाहिँ जुन खालको एउटा मानसिक त्रास देखिएको छ यसलाई चाहिँ अब तपाईँले अहिले भनेअनुसार सामान्य रूपमा लिनु पर्यो, आत्तिनु भएन होइन?
हजुर, यति मात्रै सामान्य रुगाखोकीको रूपमा छ भने आत्तिनु परेन, किनभने हिजो भर्खर हाम्रो नेपाल गभर्मेन्ट र हाम्रो नेपाल मेडिकल एसोसिएसनले पनि यो विज्ञप्ति जारी गरेका छ कि तपाईँलाई सामान्य रुगाखोकी छ भने आफै घरमै बसेर उपचार गर्नुहोला, अस्पताल नआउनुहोला। किनभने अस्पताल आउनेखेरि के हुन्छ भने तपाईँ अरू वा शङ्कास्पद रोगीसँग तपाईँको भेटघाट हुन्छ होइन, त्यस कारण चाहिँ बरु रोग फैलिन सक्छ। त्यो कारण सामान्य रुगाखोकीको बिरामीहरू घरमै बसेर उपचार गरेको भेट्छ।
जस्तो अहिले पछिल्लो पटक सरकारले जुन खालको निर्णय गरेको छ, अब यो काठमाडौँ उपत्यकाको हकमा कुरा गर्ने हो भने मानिसहरू बाहिरिरहेको सन्दर्भ छ अहिले, अब बिस्तारै लकडाउन हुन सक्ने तर्फ सरकारको तयारी हो कि भन्ने पनि बुझ्न सकिन्छ। त्यो अवस्थामा फेरि सर्वसाधारण नागरिक होम क्वारेन्टाइनमै बस्नुपर्ने स्थिति पनि छ। यो होम क्वारेन्टाइन चाहिँ के हो?
हजुर, यसमा दुईटा कुरो चाहिँ मेन हामीले बुझ्नुपर्छ। एउटा कुरा के हुन्छ भने सोसियल डिस्टेन्सिङ हुन्छ, यो अर्को होम क्वारेन्टाइन हुन्छ होइन। होम सोसियल डिस्टेन्सिङ भनेको नर्मल कुरा, हरेक स्वस्थ व्यक्तिले पनि गर्नुपर्ने, जसलाई कोरोना लागेको आशंका नै छैन, उदाहरणलाई अरूलाई टच नगर्ने होइन, 2 meters डिस्टेन्स एकअर्कासँग राख्ने, यो तपाईँको भिडभाडहरूमा नजाने होइन, त्यस्तै गरी कुनै फङ्सनहरू एटेन्ड नगर्ने, यो चाहिँ हजुरले प्रिमोडियल प्रिभेन्सन जस्तो हो, एकदम प्रिभेन्सनै गर्ने भयो, प्रिभेन्सन। तर होम क्वारेन्टाइन भनेको कस्तो भने यदि तपाईँलाई कुनै कोरोना भाइरस सस्पेक्टसँग कन्ट्याक्टमा बसेको हिस्ट्री छ तपाईँको भने त्यस्ता व्यक्तिहरूलाई चाहिँ सिम्टम आइसकेको हुँदैन तर भाइरसले त्यस्ता व्यक्तिको शरीरभित्र प्रवेश गरिसकेको हुन्छ भनेको त्यस्ता व्यक्तिहरू दुईटा कुराको लागि प्रमुख दावेदार भए पहिलो कुरा यी व्यक्तिहरू पछि गएर कोभिड डिजिज लाग्न सक्ने भए अहिले त लागेको छैन तर निकट भविष्यमा लाग्न सक्ने भए त्यो सँगसँगै यस्ता व्यक्तिले अरू व्यक्तिलाई कोभिड डिजिज लगाउन सक्ने भए त यो हिसाबमा हामी यस्ता व्यक्तिहरूलाई सिडिसी र डब्लुएचओको प्रोटोकल अनुसार घरमा 14 दिन आफै घरमा बस्न भनेर भन्छौँ किनभने घरमा बसेर अरूसँग कन्ट्याक्ट ब्रेक गर्न भन्छौँ भनेको अरू घरको मेम्बरहरूसँग कन्ट्याक्ट नगर्ने होइन एउटा रुममा बस्ने एउटा केयर टेकरले चाहिँ उहाँहरूलाई खानेकुराहरू दिने होइन अरूसँग कन्ट्याक्ट प्र्याक्टिकली अरूसँग कन्ट्याक्ट ब्रेक गर्ने भन्छौँ र आफै डिसिप्लिन भएर आफू एउटा जिम्मेवार नागरिकको हिसाबले म आफूलाई त मलाई हुनसक्ने सम्भावना भयो तर म अरूलाई गर्न दिन्न समाजमा फैलिन दिन्न भन्ने सोच राखेर गर्ने एउटा जिम्मेवार पद्धतिलाई नै हामी होम क्वारेन्टाइन भन्छौँ
अब यो होम क्वारेन्टाइनमा बस्दाखेरि अप्नाउनु पर्ने सावधानी के हुन्छ कसरी बसिन्छ किनभने अहिले त हाम्रो होम क्वारेन्टाइनमा बस्ने भनेको यसो घर बस्ने तर सबैतिर घरबाट बाहिर ननिस्के पनि भित्र चाहिँ कसरी बस्ने भन्ने एउटा त्यसको पनि एउटा केही मापदण्ड होला नि
हजुर छ मापदण्डहरू हजुरहरूले यदि गाइडलाइन्सहरू जस्तो मैले भने डब्लुएचओको सिडिसीहरूको गाइडलाइन निकालेर हेर्नुभयो भने साइट्समा क्लियरली लेखिदिएको छ होम क्वारेन्टाइन कसरी गर्ने भनेर तर बेसिकली हामीले बुझ्नुपर्ने कुरा के छ भने होम क्वारेन्टाइन गर्दाखेरि फर्स्ट थट के हुनुपर्छ भने अरूसँग कन्ट्याक्ट ब्रेक गर्ने होइन त्यसमा सबैभन्दा पहिलो कुरो चाहिँ के हो भने यदि घरमा वृद्धहरू हुनुहुन्छ भने वा तपाईँहरूलाई कुनै दीर्घकालीन रोगी जस्तो मुटुको रोगी फोक्सो मृगौलाको रोगी उनीहरूसँग त धेरै टाढा बस्ने सबैभन्दा पहिलो कुरो किनभने उहाँहरू यस्तो व्यक्तिहरू हो जसलाई चाहिँ यदि कोरोना भाइरसको इन्फेक्सन भयो भने जटिलता कम्प्लिकेसन र डेथ हुने सम्भावना धेरै हुन्छ फर्स्ट लजिक सेकेन्ड कुरो सकभर आफूलाई एउटा रुममा राख्ने एउटै रुममा र तपाईँ स्वस्थ भएको हिसाबले तपाईँमा सिम्टम नआइसकेको हिसाबले तपाईँले अहिले आफ्नो हिसाबको घरभित्र बसेर कामहरू गर्न मिल्छ दोस्रो कुरो तेस्रो कुरो तपाईँसँग कन्ट्याक्ट गर्न या तपाईँसँग चाहिँ तपाईँलाई पनि जस्तो तपाईँ भान्सा घरमा नजाने बाहिर नजाने भएको हिसाबले तपाईँलाई खाना दिनलाई कोही न कोही व्यक्ति त चाहिन्छ त्यस्तो व्यक्ति एउटालाई मात्रै बनाउने होइन एउटाले मात्रै दिने अरूले सकभर नदिने भन्न गर्ने र त्यो व्यक्तिले हरेकचोटि तपाईँसँग कन्ट्याक्ट गरिसकेपछि उहाँले पनि मास्क लाउनु पर्यो तपाईँले पनि मास्क लाउनु पर्यो र उहाँले हरेकचोटि तपाईँसँग कन्ट्याक्ट गरिसकेपछि उहाँले साबुन लगाएर मिची मिची 20 मिनटसम्म जब हात चाहिँ मिच्नुहुन्छ साबुन लगाएर
20 सेकेन्ड
अनि हात 20 सेकेन्ड सरी 20 सेकेन्डसँग तपाईँ साबुन लाएर हात मिच्नु पर्यो र साबुनमा साबुनको कुरामा क्लियर हौ यो कुनै पनि साबुन हुन्छ त महँगो साबुनै चाहिँदैन है लुगा धुने साबुनले पनि हुन्छ यसमा सस्तो लुगा धुने साबुनले पनि हुन्छ त्यो साबुनले मिचेर 20 सेकेन्ड गरी चाहिँ हात धुने है र त्यो बाहेक अरू कुरा चाहिँ के हो त तपाईँले नर्मल एक्सन गर्न सक्नुहुन्छ केही कामहरू पनि घरभित्र गर्न सक्नुहुन्छ तर सकेसम्म कन्फाइन हुने एउटा रुममा हेल्दी डाइट खाने खाना हेल्दी खानु पर्यो प्रोटिनयुक्त खानाहरू खानु पर्यो तपाईँलाई पानी प्रशस्त पिउने र अर्को चाहिँ सबैभन्दा जरुरी कुरो के छ भने हामी धेरै जसो के गर्छौँ भने अलिकति जिउ भारी बस्तो भयो भने हामीलाई के फिल हुन्छ भने हामी प्यारासिटामोलहरू खाइदिन्छौँ या केही दबाई खाइदिन्छौँ वा केही दिनपछि हामीलाई अब त म ठिक भएँ जस्तो फिल भयो चाहिँ हामी क्वारेन्टाइन ब्रेक गर्छौँ आफै ब्रेक गरेर घरबाट बाहिर हिँड्न थाल्छौँ तर यति कुरा याद गर्नु भाइरसको प्रोटोकल अनुसार हामीले 14 दिनकै क्वारेन्टाइनमा बस्नुपर्छ र यो नियम नै हो
अब अर्को चाहिँ यो अलिक बढी प्रयोग हुने वर्ड यो आइसोलेसन भन्ने चाहिँ यो आइसोलेसन चाहिँ कसरी बस्ने कस्तो अवस्थामा बस्ने यो पनि प्रश्न दिनुहोस् न
हजुर आइसोलेसन र क्वारेन्टाइनमा के फरक छ भने नि क्वारेन्टाइन भनेको चाहिँ तपाईँ हेल्दी सब्जेक्टलाई गर्नुहुन्छ जो चाहिँ कोभिड डिजिज लागेको व्यक्तिसँग एक्सपोज भएका थिए तर उहाँमा सिम्टम आएको थिएन तर आइसोलेसन भनेको पनि यही हो क्वारेन्टाइनै हो तर यो क्वारेन्टाइन चाहिँ त्यस्तो व्यक्तिलाई गरिन्छ जसमा सिम्टम आइसकेको छ अब फाइदा डिफरेन्स के छ भने क्वारेन्टाइन लागेको व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना भन्दा आइसोलेसन राखेको व्यक्तिबाट अरू व्यक्तिमा सर्ने सम्भावना अलि बेसी हुन्छ र हामीहरू अलिकति सतर्क हुनुपर्छ हामीहरू मोर स्योर हुन्छौँ भने अब विदेशतिर चाहिँ के गरेको छ भने आइसोलेसन गर्न हस्पिटलै लगेको छ तर अब अहिले हाम्रो कन्टेक्स्टमा वा इन्डिया नेपालको कन्टेक्स्टमा जहाँ हेल्थ केयर फेसिलिटी त्यति स्ट्रङ छैन अब हामीले चाहिँ सपोज पछिको टाइममा यदि रोग फैलियो भने हुनसक्छ हामीले होम आइसोलेसन पनि गर्नुपर्ने हुनसक्छ, होइन? सिम्टम आए तापनि तपाईँलाई हाई ग्रेड फिभर र तपाईँको ड्राई कफ भए तापनि तपाईँले आफै घरमा बसेर आफूलाई कन्टिन्युस मोनिटर गरेर बस्ने पनि स्थिति आउन सक्छ, किनभने होम आइसोलेसन हुन्छ। तर धेरै जसो चाहिँ हामी सिम्टम भएपछि कुनै व्यक्तिहरूलाई एउटा ठाउँमा लगेर आइसोलेट गरेर राख्छौँ त्यस्ता व्यक्तिहरू।
तर त्यस कोरोनासँग मिल्दो जुल्दो चाहिँ भयो तर ठ्याक्कै पुष्टि भइ नसकेको अवस्था चाहिँ त्यो चाहिँ घरमा पनि बस्न सकिने भयो,
घरमा पनि बस्न सकिने भयो।
अब अहिले जसरी अब जुन खालको तयारी गरिराखेको छ यसरी सरसर्ती हेर्दाखेरि अब विभिन्न जनमानसमा एक खालको त्रास देखिन्छ, यो साँच्चै के भइसकेर यति धेरै गरेको हो कि भन्ने खालको छ। अब यो कतिपय सन्दर्भमा त मान्छे पनि मरिसके भन्ने खालको हल्ला पनि गर्ने गरिन्छ, र यो डब्लुएचओले स्पष्ट निगरानी गरिरहेको सन्दर्भ यो लुकाउन सक्ने स्थिति हुन्छ डाक्टर साहब?
अब हेर्नु, अब कुरा त के फैलिन्छ होइन,
सामाजिक सञ्जालबाट अझ बढी धेरै फैलिरहेको छ,
फैलिन्छ होइन। त्यसरी हामीले कुनै पनि अथेन्टिक बडीले नभनिकन मलाई लाग्छ त हामीले पत्याउनु हुँदैन जस्तो लाग्छ। र अर्को कुरो मैले नबुझेको, कुनै देशले कुनै व्यक्तिको यदि मृत्यु भयो भने आफ्नो देशवासीलाई बचाउन आह्वान गरिहाल्छ नि कि यति यति मृत्यु भयो तपाईँहरू अब झन् जस्तो इन्डियामा हेर्नु 3 मृत्यु भयो भन्ने कुरा हामीले थाहा पायौँ, होइन? अब इन्डियाले यो कुरा खुलासा गरिहाल्यो नि, होइन? इटलीले पनि खुलासा गरिहाल्यो नि। त्यसकारण कुनै मैले यो मेरो भिडियोहरूमा पनि सधैँ व्यक्तिहरूलाई भन्छु कि तपाईँ जब कुनै कुरा सुन्नुहुन्छ भने तपाईँ त्यो डाटा कहाँबाट आएको, कसले भनेको, कति अथेन्टिक हो भन्ने कुरा बुझेर मात्रै त्यसलाई पत्याउनुहोस् भनेर म त्यही कुरा भन्छु सर।
जस्तो अहिले चाहिँ जनमानसमा एउटा त्रास के पनि देखिन्छ भने युरोप अमेरिका जस्ता विकास सम्पन्न राष्ट्रहरूमा त यस्तो खालको क्षति र अवेरनेसको पार्टमा त्यत्तिकै राम्रो भएको देशहरूमा पनि यस्तो खालको क्षति भइरहेको छ भने नेपालमा फैलियो भने के होला भन्ने खालको आम जिज्ञासा छ। त्यो त्यसले केही म्याटर गर्छ कि गर्दैन? त्यो जुन अब विकासशील एकदम हामी त विकासोन्मुख राष्ट्र हुन् होइन, राष्ट्र हौँ, र अलिकति हाम्रो चाहिँ अवेरनेसको पार्टमा पनि धेरै काम गर्नुपर्नेछ, हात धुनै सिकाइरहेका छौँ हामी अझै पनि भनेपछि त्यो केही म्याटर गर्छ कि गर्दैन त्यो चिजले?
त्यसले धेरै म्याटर गर्छ, तपाईँले एकदम सान्दर्भिक कुरा उठाउनुभयो, धेरै नै म्याटर गर्छ। किन म्याटर गर्छ भने यहाँ विकासभन्दा पनि मान्छेको एटिच्युडमा चाहिँ र मान्छेको सोचमा चाहिँ र आफ्नो देशप्रति आफ्नो जनताप्रतिको दायित्वले फरक पार्छ क्या। यदि हामीले नेपाल एउटा कुरा के बुझौँ भने कोरोना भाइरस नेपालमा उत्पत्ति भएको होइन, यो बाहिरबाट आएको। त्यसकारण यदि कोरोना भाइरसको इन्फेक्सन नेपालमा कहीँ हुन्छ भने त्यो नेपालभित्रको व्यक्तिहरूबाट हुँदैन, बाहिरबाट आएका व्यक्तिहरूबाट हुन्छ, होइन? अब बाहिरबाट आएका व्यक्तिहरूले यदि आफ्नो जिम्मेवारीको महसुस गरेर सेल्फ क्वारेन्टाइनमा बस्दिनुभयो भने यो भाइरस फैलिने सम्भावना नै कम हुन्छ। तर समस्या कहाँ छ, व्यक्तिहरू त गर्दिनुहुन्न। अहिले हामीलाई मेन फोकस प्रब्लमै त्यही हो, कति व्यक्तिहरू विदेशबाट स्वदेश फर्किनुहुन्छ, आफ्नो देश यस्तो अवस्थामा फर्किनुपर्छ। तर यदि सेल्फ क्वारेन्टाइनमा बस्दिनुभयो हरेक व्यक्तिहरूले भने यो फैलिने चान्स एकदम कम हुन्छ, एउटा कुरो। अर्को कुरो, हाम्रो बोर्डर पुरै खुल्ला छ, होइन? यो बोर्डर खुल्लाको हिसाबमा पनि त्यो हिसाबमा हामीहरूले त्यसरी नै त्यसलाई डिफाइन गर्नुपर्छ कि कति व्यक्ति उताबाट इन्डियाबाट वा चाइनाबाट चाहिँ तपाईँको चाहिँ आउँदै हुनु, इन्डिया मेन कुरा इन्डियाबाट कति व्यक्तिहरू त्यस्तो सिम्टम भएको आउँदैछन् कि छैन। किन यदि हामीले त्यो कुरालाई पनि कन्ट्रोल गर्न सक्यौँ भने हाम्रो ठाउँमा चाहिँ तपाईँको यो भाइरस फैलिने सम्भावना एकदम कम हुन्छ।
अस्ति तपाईँ जस्तै एकजना डाक्टर साहबले यहाँ काठमाडौँको एउटा कार्यक्रममा के भन्नुभयो भने यो चाहिँ सरकारले यो परीक्षणै गरेको छैन, यहाँ धेरै चाहिँ COVID-19 सङ्क्रमणका व्यक्तिहरू छन् भन्ने चाहिँ उहाँले मैले पठाएको बिरामी पनि टेकुले जाँच दिएन भनेर भन्नुभयो। त्यसले गर्दाखेरि अब चाहिँ अलिक एउटा खालको त्रास देखिएको छ, त्यस्तो हुन्छ उहाँले भने जस्तो हुन्छ, तपाईँले पनि सुन्नुभयो होला त्यो कुरा?
मैले पनि सुने, तर मलाई लाग्छ त्यसपछि हाम्रो टेकुबाटै डाक्टर साहबहरूले पनि अभिव्यक्ति दिइसक्नु भएको छ त्यस्तो। र टेकुले मलाई जहाँसम्म लाग्छ, अब सरले कुन हिसाबमा त्यो कुरा भन्नुभयो वा सरलाई कुन केसमा त्यस्तो प्रब्लम परेको थियो होइन, अब त्यो त मलाई डिटेलमा थाहा छैन। तर टेकुको जहाँसम्म मैले अभिव्यक्तिहरू सुनेको छु कि उहाँहरूले लगभग 253 समथिङ धेरै केसहरू गरिसक्नु भएको छ, र एउटा टेस्ट लगाउने पनि नि यसमा एउटा क्राइटेरिया मिट हुन्छ. खास गरी हिस्ट्री हामी पहिला हेर्छौँ बिरामीको के सिम्टम छ र यसलाई लगाउन उचित छ कि, किनकि हेर्नुहोस् एउटा कुरो किट हामीसँग एकदम कम छ है, किट पर्याप्त छैन नेपालमा, त्यो पनि बुझ्नुपर्छ. त्यसकारण हरेक रुगा खोकीलाई पनि किट लगाउन मिल्दैन. हामीले त्यो हाम्रो देशको लिमिटेसन पनि बुझ्नुपर्छ होइन. हामीले खास गरी भन्ने हो भने किट हामीसँग पुरा छैन. त्यो मलाई तर जहाँसम्म लाग्छ बिराटनगरबाट र हाम्रो धरानतिरबाट पनि पठाएको केसहरूमा पनि टेकुले अलिक टाइम लगाएको छ, म बुझ्छु अलिक समय लाग्छ जान आउन, तर गरि नै रहनु भएको छ अहिलेसम्म त.
त्यही त जो अहिले हामी कहाँ किटको चाहिँ अभाव चाहिँ हो, किनभने किट चाहिँ जो जाँदाखेरि पनि जस्तो मलाई अलिकति शङ्का लाग्यो मलाई जाँदेऊ भनेर जानु भन् जाँदाखेरि चाहिँ टेकुले के गरिराखेको छ भने तपाईँ घरमै बस्नुहोस् 14 दिन, त्यसपछि मात्रै हुन्छ.
एक्ज्याक्टली किट टेकुले एकदम सही किन गरेको भने हामी जस्तो देशमा जहाँ किट छैन, किटको स्क्यार्सिटी छ, यदि तपाईँले रुगा खोकीमा किट लगाइदिन थाल्नुभयो भने त भोलिको दिनमा त सही केसको बेला त किट सकिन्छ. त्यतिखेर त एकदम जुडिसियस भएर काम गर्नुपर्छ. यो हिसाबमा टेकु पिपल आर डुइङ भेरी गुड, यो एप्रिसिएबल जब.
अब यो विभिन्न औषधिको कुरा नै उठ्छ डाक्टर साहब, यो अब रक्सीको कुरा त धेरै पुरानो भइसक्यो होइन यति छोटो समयमै. अब अरू अरू चिजहरू पनि जस्तो बेसार भयो, अरू अरू चिजहरू घरेलु औषधि जडीबुटीहरू खाँदाखेरि चाहिँ एकदम कोरोना त लाग्दै लाग्दैन भन्ने खालको प्रचारहरू सुनिन्छ, यसलाई यो टोटल्ली एभोइड गर्न सकिन्छ कि केही हदसम्म यसले पनि केही एउटा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई चाहिँ जोगाइराख्छ अथवा वृद्धि गर्छ भनेर मान्ने, कसरी मान्ने डाक्टर साहब?
हजुर, तपाईँले आफै आन्सर पनि भनिदिनु भयो होइन. यो यो कस्तो कुरो हो भने हामीलाई बाबुआमाले पढाए भने जस्तो हो के कुरो होइन. पढ्न त हामी पढेको हौ होइन, तर दिनरात पढ 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 भन्ने त बाबुआमा हुन्. त्यो हिसाबले अब प्रतिरोधात्मक क्षमता चाहिँ यी खाना जस्तो लसुन, बेसार, अदुवा यिनीहरूले निश्चित रूपमा बढाउँछन्. निम यो हामीले आयुर्वेद शास्त्रबाट, यदि तपाईँले म भन्दा मलाई लाग्छ स्पेसिफिकली त ब्याम्स डाक्टर साहबहरू जो आयुर्वेदको चिकित्सक हुनुहुन्छ उहाँहरूले भन्नुहुन्छ यो विषयमा. तर तपाईँले पतञ्जलीदेखि लिएर सबै कुराहरू यदि हेर्नुभयो भने यिनीहरूले बढाउँछन्. अब अल्टिमेटली जब तपाईँको शरीरको प्रतिरोधात्मक क्षमताको अभिवृद्धि हुन्छ त्यो हुनसाथ तपाईँलाई भाइरसबाट सङ्क्रमित हुने या कम्प्लिकेसन हुने चान्स कम हुन्छ. तर यसले डिरेक्टली जस्तो कतिले भन्छ नि लसुनले डिरेक्टली मार्छ, यो चाहिँ कतिसम्म सत्य हो हेर्नुहोस् त म भन्न सक्दिनँ. त्यो त्यसको म विशेषज्ञ पनि होइन, मलाई त्यो अनेस्टली थाहा पनि छैन होइन. अब हुन पनि सक्ला बा जस्तो हामी कति दबाईहरू हामीले यस्तै चिजबाट पनि लिएका छौँ, लसुनहरूबाट कति दबाईहरू निकालेका छौँ होइन, एलोपेथीमा पनि. तर म डिरेक्टली यसमा चाहिँ कन्फर्म भन्न सक्दिनँ, तर अभियसली यसले बढ्छ. र अर्को कुरो एल्कोहलको माध्यम एउटा कुरा के क्लियर हो भने एल्कोहलमा 60% भन्दा माथिको कन्सन्ट्रेसन भएको एल्कोहलले भाइरसलाई डिनेचर गर्ने हो, भनेको ड्यामेज गर्ने हो. तर तपाईँले खाँदाखेरि भोड्का जुन हामी खान्छौँ एल्कोहल, वाइन जुन जो मान्यो विस्की जुन 40% हुन्छ त्यसलाई पानी हालेर डाइल्युट गरेर खान्छौँ नि, त्यो त ब्लडमा गइसकेपछि तपाईँको कहाँ 60% हुन्छ त हुँदैन नि त. त्यो हिसाबले यो एल्कोहलले चाहिँ केही गर्ने होइन, यसमा चाहिँ हामी क्लियर हौँ. एल्कोहल खाएर फाइदा चाहिँ हुनेवाला छैन.
अब यो यो औषधि यो त यतिसम्म फैलिसकेको छ कि यो त ठ्याक्कै निको हुन्छ भनेर, तर रोग प्रतिरोधात्मक क्षमता कति छ भन्ने हिसाबले पनि सङ्क्रमण हुनसक्छ कि सक्दैन भन्ने अर्थ राख्छ र यो त तपाईँको यति कडा भाइरस छ यो त जसलाई पनि सर्न सक्छ भनेर पनि भनिन्छ नि. यो
कडा भाइरस भन्नु कडा भाइरस हुने भएको भए त हजुरको मैले भने नि जस्तो अस्ति जुन मर्स आएको थियो 2012 त्यसको त केस फेटालिटी रेट 36 थियो, यसको मतलब 100 जनामा 36 जना मर्थे. तर यसको त तपाईँको 2-4 छ, अर्थात् 100 जनामा 3-4 जना मात्रै मरेका छन्. अहिले इटलीमा चाहिँ 8% जति छ, 100 जनामा 8 जना जति मरेका छन् होइन. तर मर्स जति कडा भाइरस होइन यो.
अर्को कुरा चाहिँ यो यो बच्चाहरूलाई लाग्दै लाग्दैन,
एकदम कम देखियो, एकदमै कम देखियो. अब यो किन कसरी यसको बारेमा रिसर्च हुन बाँकी छ, तर एपिडेमियोलोजिकल स्टडीले अहिलेसम्म बच्चाहरूमा मोर्टालिटी एकदम कम देखियो.
त्यो सँगसँगै अब अलिकति उमेर पाएका व्यक्तिहरूमा बढी संक्रमणको पनि जोखिम र मृत्यु हुने पनि खतरा बनेको छ.
एक्ज्याक्टली
होइन, अब यो चाहिँ साँच्चै हो कि यो पनि अब किनभने कतिपयलाई बच्चालाई लाग्दै लाग्दैन भन्ने खालको हिसाबले त्यही ढङ्गले फेरि पनि जान सक्लान् होइन, के हुन्छ त्यो चाहिँ?
अब यो नेपालीमा हाम्रो अलिकति यही समस्या छ. अब सत्य कुरा नभनौँ, नेपालीहरू तर्सिनुहुन्न, सबै कुरा भनिदियो भने तर्सिनुहुन्छ, ए होइन एकदम जोखिमको स्थिति छ भने त्रास हुन्छ, ए होइन केही छैन भन्यो भने मान्छेहरू एकदमै त्यो लापरवाही गर्नुहुन्छ, त्यस्तो होइन। यो भनेर बच्चाहरूलाई चाहिँ एक्सपोज गराउने होइन, बच्चाहरूलाई पनि हुन्छ किन हुँदैन, तर अरूको तुलनामा कम पो देखिएको हो त, होइन त हुनै नसक्ने भन्ने त होइन नि, तर हामीले त बच्चाहरूलाई र बच्चा सँगसँगै गर्भवती दिदी बहिनीहरूलाई त झन् बचाउनु पर्छ।
अब यो जुन खालको कन्डिसन, अब हामी लगभग अन्त्यतिर पनि छौँ डाक्टर साहब, अब यो जुन खालको कन्डिसन नेपालले, नेपाल सरकारले प्रोसेस अगाडि बढाइरहेको छ र भावी सङ्कटको जुन खालको आकलन गरिँदैछ, एउटा नेपाली नागरिकले अब अहिले के कुरामा तयारी अवस्थामा रहनु पर्यो, मानसिक रूपमा, भौतिक रूपमा, के कुरामा चाहिँ रेडी हुनु पर्यो अहिले नेपालको कन्टेक्स्टमा?
नेपालको कन्टेक्स्टमा मैले हिजो हाम्रो भारतको प्रधानमन्त्री मोदीको हिजो त्यो उहाँले दिनुभएको थियो, त्यो पनि म हेर्दै थिएँ होइन, त्यसैलाई पनि मैले यदि नेपालमा एक्स्ट्रापलोड गरेँ भने सबैभन्दा पहिलो कुरो, एक नम्बर कुरो, हामी सबै नेपालीले आफ्नो जिम्मेवारी बुझ्नु पर्यो कि हामीबाट यो भाइरस अरूलाई सर्न दिनु हुँदैन भनेर। त्यो हिसाबमा होम क्वारेन्टाइन भन्दा उचित हामी जस्तो विकासोन्मुख देशको लागि अरू उपाय नै छैन। नेपाल सरकारसँग यत्रो फेसिलिटी नै छैन, स्वास्थ्य फेसिलिटी, कि उसले हरेक रोगीहरूलाई उपचार गर्न सकोस् र हरेक रोगीलाई क्वारेन्टाइन गर्न सकोस्। हामीसँग त्यो चाइनिज पावर छैन अहिले, अहिलेको टाइममा सबै कुरो त्यही हो।
अब यो होम क्वारेन्टाइनमा पनि बसिरहने, तर फेरि सीमा पनि खुला गरिरहने, अहिले केही देशहरूलाई ब्यान्ड गरिएको छ आउनको लागि, तर अमेरिका, चीन, सिङ्गापुरबाट आउने फेरि फ्लाइटहरू त आइ नै राखेका छन्।
हजुर, अब यो कुरो चाहिँ पोलिटिकल लेभलको कुरो, यो कुरालाई चाहिँ सरकारले तुरन्त एड्रेस गर्न जरुरी छ। अब यसमा त मेरो हुँदैन, मैले एउटा जनतालाई दिने भनेको त हेल्थको स्ट्याटसको कुरा हो,
मैले राख्न खोजेको जिज्ञासा चाहिँ त्यो कतिको सान्दर्भिक हुन्छ, होम क्वारेन्टाइनमा म बस्छु 14 दिन, तर आउन संक्रमित देशबाट आउने नागरिक आइरहेका छन् भने म कति समय होम क्वारेन्टाइनमा बस्ने त भन्ने पनि प्रश्न उठला नि त।
होइन, एकदम सही हो, तर यस्तो के आउने नागरिक भन्दा हाम्रो नेपाली नै दाजुभाइ आउने हो भने इथिकली हामीले नो भन्न मिल्दैन, किनभने उहाँहरू हाम्रै रगत हो, तर अरूको देशको व्यक्तिहरू नेपालमा छिर्नु चाहिँ हाम्रो सरकारको लापरवाही हो, यसमा क्लियर कुरो होइन। हाम्रो देशको नागरिक त हामीले बोलाउनु पर्यो, जस्तो हाम्रो खाडी देशबाट कति व्यक्तिहरूलाई पठाइरहेछन्, त्यसलाई त हामीले बोलाएर ल्याएर हामीले होम क्वारेन्टाइनमा राखेर या क्वारेन्टाइन निवासमा राख्नु जरुरी छ, त्यो हाम्रो दायित्व देशको है। तर अरू देशको व्यक्तिहरूलाई अनावश्यक रूपमा देशमा छिराउन जरुरत छैन।
अब एउटा त होम क्वारेन्टाइनको लागि हामी रेडी हुनु पर्यो मानसिक रूपमा, अर्को
हजुर
अरू अरू
अर्को कुरो के हो भने अनावश्यक रूपमा अस्पताल अहिले जान जरुरत छैन,
अत्यावश्यक बाहेक
अत्यावश्यक बाहेक। उदाहरणलाई तपाईँलाई लामो समयदेखि मधुमेह थियो, डायबिटिज थियो, उच्च रक्तचाप थियो, थाइरोइडको बिमारी थियो, तपाईँलाई डक्टर साहबले बोलाउनु भएको बेड टाइम आयो, फलोअपको बेला आयो भने अहिलेको टाइममा तपाईँ कृपया नगइदिनु होला, किनभने बरु त्योभन्दा राम्रो तपाईँ डक्टर साहबको नम्बर पत्ता लगाएर फोनबाट कुरा गर्नुहोस्। यो कुरा यो यति दुईवटा कुरा हामीले गर्न जरुरी छ। र तेस्रो कुरो के हो भने सोसियल डिस्टेन्सिङ प्लिज एप्लाई गर्नुहोस्। सोसियल डिस्टेन्सिङ जुन मैले भने, जुन अघि मैले कुराहरू उठाएँ, त्यो कुरा एप्लाई गर्नु, यति तिनवटा कुरा गऱ्यौँ भने हामीले कम्युनिटी पार्टिसिपेसनबाट चाहिँ यो रोगलाई बिस्तारै हामीले नियन्त्रण गर्न सक्छौँ।
त्यतितर्फ ध्यान दिनु पर्यो,
त्यतितर्फ ध्यान दिनै पर्छ एउटा जिम्मेवारी नागरिक भएको हिसाबले।
हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण यो समय र यो सन्देशका लागि यहाँलाई धेरै धन्यवाद डाक्टर साहब।
हजुरले पनि आज मलाई 2 शब्द राख्ने मौका दिनुभयो, त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो फिजिसियन डाक्टर अग्रज उप्रेती, जो सामाजिक सञ्जालमा सरल भाषामा स्वास्थ्य सम्बन्धी जानकारी जनमानसमा पुर्याउने अभियानमा क्रियाशील हुनुहुन्छ। उहाँ आफ्नो फेसबुक पेजमा भिडियोहरू बनाउनुहुन्छ यसै समसामयिक स्वास्थ्य विषयहरूमा, र जनमानसलाई सरलभन्दा सरल शब्दमा बुझाउने प्रयत्न गर्नुहुन्छ। आज हामीले यो COVID-19 कोरोना संक्रमणको सेरोफेरोमा कुराकानी गऱ्यौँ। अब बिस्तारै होम क्वारेन्टाइनमा बस्न पनि तयार हुनुपर्छ, होम क्वारेन्टाइन के हो, कसरी बस्नुपर्छ भन्ने सन्दर्भको कुरा पनि उहाँले जोड्नु भयो। आजको लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिने साथी संयोग नेपाललाई धन्यवाद। नरेन्द्र सापकोटा विदा भएँ, नमस्कार।